यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र डुबानमा परि 15 जनाको मृत्यु। बाढ़ी पहिरो प्रभावितको जीवधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। राष्ट्रिय सरकारको निर्माणका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेको आग्रह। लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित। र भारतको काश्मीरमा सेना र आतंककारी समूहबीच गोली हानाहान हुँदा 8 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। शुक्रबार रातीदेखिको अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र डुबानमा परि हालसम्म देशभर 15 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो लगायतका विपदजन्य घटनामा परेर अन्य 3 जना बेपत्ता भएका छन्। 18 जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी पहिरो तथा विपदजन्य घटनामा पुरिएर काठमाडौँमा 1, स्याङ्जामा 3, पर्वतमा 2, उदयपुरमा 1, काभ्रेपलाञ्चोकमा 2, पाल्पामा 1, तनहुमा 3 तथा दाङ र डडेलधुरामा 1-1 जना गरी 15 जनाको मृत्यु भएको छ। त्यसै गरी तनहुमा 5 जना, गुल्मीमा 1 जना, ओखलढुङ्गामा 2 जना, काठमाडौँमा 3 जना, चितवनमा 1 जना तथा स्याङ्जामा 6 जना गरी 18 जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी नारायणी लगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकाका नदी खोला किनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ। अविरल वर्षाका कारण उपत्यकाको नदी पानीको सतह बढ़ेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो। पूर्वी पहाड़ी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढ़ेको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोशी ब्यारेजमा 56 ढोका खोलेको छ। प्रमुख जिल्लाधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रति घण्टा 3,68,000 क्युसेक भन्दा बढ़ी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन्। नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ। पानीको सतह निरन्तर बढ़ेपछि कोशी ब्यारेजमा जोखिमको संकेत दिन रातो बत्ती बालिएको छ भने राता झण्डा फहराइएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी पहिरोबाट प्रभावित जनताको जीवधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित कन्ट्रोल रूमबाट बाढ़ी पहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदका कारण प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो। बाढ़ी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड़ दिनुभयो। सम्भावित जोखिमप्रति सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गर्नुभयो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले बाढ़ीबाट प्रभावित राजमार्ग तथा सड़क तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढ़ी पहिरोबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सड़कमा क्षति पुगेकाले तत्काल मरमत तथा वैकल्पिक व्यवस्था गरी सड़क खुलाउन सरकारसँग माग गर्नु भएको हो। महासंघले देशभरका जुनसुकै स्थानबाट सेवा सञ्चालन गर्दा आफ्नो गन्तव्य स्थानसम्म पुग्ने बाटोको अवस्थाबारे पूर्ण रूपमा जानकारी लिएर मात्र यात्रा गर्न र सवारी साधन सञ्चालनका लागि अपील गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ। प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त नगरे एमाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले जानकारी दिनुभयो। अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकारले विभिन्न राजनीतिक नियुक्ति तथा निर्णय गरिरहेको भन्दै बैठकले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने विचार व्यक्त गर्नुभयो। संविधान जारी भएपछि अहिलेसम्म देखिएका समस्यालाई मध्यनजर गरेरै संविधान संशोधन गर्ने कुरा पश्चगमन नभएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 33 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 पेश भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ढोल प्रसाद अरियालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 33 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 पेश गर्नु भएको हो। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्ने प्रयोजनका लागि असार 28 गते प्रस्ताव राख्ने सूचना प्राप्त भएको जानकारी गराउँदै उक्त प्रयोजनका लागि बैठकको समय तोकेको जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उद्धारको कामलाई पहिलो प्राथमिकतामा राखेर राहत र क्षतिपूर्तिमा ध्यान दिन आग्रह गर्नुभयो। सांसदहरूले बाढ़ी पहिरोमा बेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरूद्ध भएको भन्दै समयमा नै सुचारू गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 पारित गरेको छ। बैठकमा प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले पारित भएको हो। विधेयकमाथि संयुक्त संशोधन प्रस्तावकर्ता मध्येबाट सांसद सोनाम गेलजेन शेर्पा, तुल प्रसाद विश्वकर्मा र भगवती नेउपानेले संशोधन राख्नु भएको थियो। बैठकले सांसद तुल प्रसाद विश्वकर्माले राख्नु भएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। बैठकले सांसद भगवती नेउपानेले राख्नु भएको संशोधन प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक असार 27 गते बिहिबार दिउँसो 1 बजे बस्नेछ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटि बैठकले सबै प्रदेशका इन्चार्ज सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिश गर्ने जिम्मेवारी दिएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा आज सम्पन्न बैठकले भूगोल क्षेत्र र सन्तुलन मिलाएर क्षमताका आधारमा सम्बन्धित प्रदेशले केन्द्रीय कमिटि सदस्यको नाम केन्द्रमा पठाउन जिम्मेवारी प्रदान गरेको नेता सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। यस्तै बैठकमा बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटिलाई पूर्णता दिने विषय र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो। शुक्रबार सम्पन्न नेकपा यसको महाधिवेशनले अध्यक्ष सम्मानित नेता महासचिव सहित 93 केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोनद्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गर्नुभएको छ। राष्ट्रपति पौडेलले कमलादेशस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजा अर्चना गर्नुभएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। महान्यायाधिवक्ता डाक्टर दिनमणि पोखरेलको अध्यक्षतामा गठित फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानूनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्दै प्राप्त सुझावलाई सरकारले गम्भीर रूपमा लिएर अगाडि बढ़ाउने बताउनुभयो। प्रतिवेदनमा मुलुकी अपराध संहिता 2074, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 र फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन 2074 लगायत विभिन्न विषयगत फौजदारी कानूनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ। डोल्पा सदरमुकाम दुनै बजार पहिरोको उच्च जोखिममा परेको छ। केही दिनदेखिको अविरल वर्षाका कारण दुनै बजार भन्दा माथिबाट खनिएको सड़कमा पहिरो जाँदा बजार पूर्ण जोखिममा परेको हो भने केही घरहरूमा पहिरोले क्षति पुर्याएको छ। वातावरणीय प्रभाव मूल्यांकन नगरी सड़क खन्दा यस्तो क्षति बेहोर्नु परेको सरोकारवालाको भनाई छ। डोल्पाबाट संवाददाता सरोज थापाको रिपोर्ट।
डोल्पा सदरमुकाम दुनै बजार पहिरोको उच्च जोखिममा परेको छ। वातावरणीय प्रभाव मूल्यांकन नगरी सड़क बनाउँदा बर्खामा भेरीमा आउने बाढ़ीले दुनै बजारमा ठूलो क्षति हुने हो कि भन्ने डर छ। गत साताको वर्षापछि आएको बाढ़ीले डोल्पा सदरमुकाम दुनै बजार भन्दा माथिका दुई घरमा क्षति पुग्यो। घरमा कोही नभएका कारण मानवीय क्षति नभए पनि महेश हमाल र चाँद हमालका घर बस्न नमिल्ने भए। घरभित्रै बाढ़ी पसेपछि पीड़ितहरू आफन्तको घरमा शरणमा छन्। अर्को दिन मध्यराती सोही खोलामा आएको बाढ़ीले भानु प्रताप हमालको घरमा रहेका छवटा पशुवस्तु घरसँगै बाढ़ीले बगाएको छ। दुनै तिब्ला सड़क निर्माणमा भएको लापरवाहीले यी घरमा बाढ़ी पसेको हो। दुनै तिब्ला सड़कका कारण दुनै सदरमुकाम नै जोखिममा छ। वातावरणीय प्रभाव मूल्यांकन नै नगरेर सड़क खन्दा दुनै सदरमुकाम नै पहिरोको जोखिममा रहेको र घर समेत बगाएको पीड़ित रूपा हमाल र चाँद हमालले दुखेसो पोखे।
पानी केही पनि छैन, धन सम्पत्ति कागज पत्र सब हाम्रो गयो।
अनावश्यक रूपमा आफ्नै मन परे हिसाबले जुन बाटो खन्ने यो प्रक्रिया भइरहेछ, यसले गर्दाखेरि घर मात्र होइन यो पुरै दुनै बजार नै जोखिमको स्थितिमा छ।
ठुलो पानी पर्ने बित्तिकै सड़क खनेकै ठाउँबाट बाढ़ी आएर सदरमुकाम नै बगाउने जोखिम बढेपछि स्थानीयहरू त्रसित रहेकाले यसको समाधानतिर स्थानीय सरकार लागि पर्ने बताउँदै ठुलीभेरी नगरपालिकाका प्रमुख सुवर्ण कुमार बुढा
सदरमुकामको नागरिक निद्रा भोग इत्यादि नबनिकन त्रसितमा बाँचिरहेको अवस्था छ। स्थानीय सरकार र जिल्ला प्रशासन लगायत यहाँको चाहिँ सम्पूर्ण कार्यालयहरू लागेर छिटै बाढ़ीलाई चाहिँ नियन्त्रण गर्ने चासोको विषय छ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयले बहुवर्षीय आयोजनाका रूपमा ठेक्का लगाएर दुनै तिब्ला सड़क निर्माण गरिरहेको छ। सरकारवाला निकायले भने सड़क निर्माण भइसकेकोले यसलाई रोक्न नसक्ने तर सबै तहका सरकारहरू मिलेर बाढ़ीबाट हुने क्षति न्यूनीकरणका उपायहरू अपनाउनु पर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल
बाढी आएको छ, त्यसले दुईटा पक्की घर एउटा कच्ची घर र एउटा चाहिँ छाप्रोमा क्षति पुर्याएको छ। यो चाहिँ विगतमा गरिएका विकास निर्माणका कार्यको कारणले यो भएको जस्तो देखिन्छ। नगरपालिकाले एक्सकाभेटरले चाहिँ त्यो बाढ क्षेत्रलाई क्लियर गरेर प्राकृतिक रूपमा बग्ने अवस्था भयो भने यो माथिबाट डेब्रिजको फ्लो छ, यो फ्लोले थप क्षति चाहिँ पुर्याउने सम्भावनालाई हामीले चाहिँ न्यूनीकरण गर्न सक्छौँ।
सदरमुकाम दुनै बजारलाई बाढीको जोखिममा दुनै तिब्ला सड़कले पारेको जोखिमबाट पाठ सिक्दै पूर्वाधार विकासका योजना बनाउँदा त्यसको प्रभाव मूल्यांकन तर्फ ध्यान दिन जरूरी छ। सरोज थापा, रेडियो नेपाल, डोल्पा।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रामक रोगको सूची तयार पारेको छ। सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन 2075 दफा 49 उपदफा 1 दिएको अधिकार प्रयोग गरी पहिलो पटक 52 किसिमका रोगलाई संक्रामक रोगको सूची मा राखेर तयार पारेको हो। संक्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोविड 19, दादुरा, डेंगू, जापानीज इन्सेफ्लाइटिस, हैजा, धनुष्टंकार, एचआईभी, हात्तीपाइले, स्क्रब टाइफस, कालाजार, रूबेला लगायतका रोगहरू रहेका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले पहिलो पटक संक्रामक रोगबारे सूचीकृत गरिएको बताउनुभयो। उहाँले ती रोगले हुन सक्ने समस्या अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानून अनुसार सूचीकृत गरिएको जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकाले पहिलो पटक विपद जोखिम न्यूनीकरणका लागि घर बीमा कार्यक्रम लागू गरेको छ। मुलुकमै पहिलो पटक लागू गरिएको त्यस कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले अति जोखिमयुक्त ओडाका 1200 घरका लागि 15 लाख रूपियाँको बीमा गरिदिने भएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
ऐतिहासिक शहर नेपालगंजको जोखिमयुक्त आवास क्षेत्रका लागि घर बीमा कार्यक्रम लागू गरिएको नेपालगंज उपमहानगरपालिकाले जनाएको छ। नेपालगंज उपमहानगरपालिकाले विपद जोखिम सम्बन्धी कार्यविधि 2080 जारी गरी आवासीय घरको बीमा गर्न लागेको हो। विपदपछिको जोखिम कम गर्न मद्दत पुग्ने अपेक्षा सहित सम्बन्धित ओडाको लगत लिने काम भइरहेको छ। नगर प्रमुख प्रशान्त विष्ट:
ऐतिहासिक शहर रहेको हुनाले वडा नम्बर 3 र 7 विशेष गरी त्यो जोखिममा रहेका घरहरूलाई चाहिँ अहिले हामीले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेका छौँ भने त्यहाँ रहेका आवासीय घरहरू कमर्सियल हाउसहरूलाई होइन, बिजनेस कर्पोरेट हाउसहरूलाई होइन, जो आवासीय घरहरू छ उहाँहरूसँग हामीले सम्झौता गरेर प्रत्येक घरलाई 15 लाख रुपियाँसम्मको बीमा कभरेज गर्ने गरी सम्झौता गरेका छौँ।
राष्ट्रिय बीमा कम्पनीका अनुसार सम्पत्ति बीमा निर्देशन 2080 घर बीमा कार्यक्रम अन्तर्गत प्रति घर 15 लाख घर बीमाका लागि भ्याट सहित वार्षिक 805 रुपियाँ प्रिमियम तिर्नुपर्नेछ। यसले हरेक घरको 5 जना सदस्यको प्रति व्यक्ति 7 लाखको दरले दुर्घटना बीमा पनि घर सम्बन्धी क्षति भएमा कभरेज हुनेछ। राष्ट्रिय बीमा कम्पनी नेपालगंजका शाखा प्रमुख नवीन शर्मा पौडेल:
सम्पत्ति बीमा निर्देशन 2080 अन्तर्गतको घर बीमा कार्यक्रम हामीले सञ्चालन हुन्छ। यसमा शुद्ध आवासीय घरको मात्र बीमा हुन्छ। प्रति घर भ्याट बाहेकको रकम 712 रुपियाँमा हुनेछ र भ्याट सहित 805 रुपियाँ हुने योजना छ। हरेक घरका 5 जना सदस्यको प्रति व्यक्ति 7 लाखको दरले दुर्घटना बीमा पनि हुन्छ।
नेपालगंजको पुरानो साँघुरो र जीर्ण बस्ती रहेको ती क्षेत्रमा अधिकांश घर जोखिमयुक्त अवस्थामा छन्। बीमा कार्यक्रमले जोखिम वहन गर्ने भएपछि जनप्रतिनिधि र स्थानीय उत्साहित छन्। वडा नम्बर 3 वडा अध्यक्ष मोहम्मद अयुब सिद्दिकी र स्थानीय मोहम्मद नफिस अन्सारी:
हाम्रो घर साथी भयो, अब कसले बनाइदिने, बरु त्यही वार्षिक 500-600 रुपियाँ लाएर यदि हामीले हाउस बिमा गर्यौँ भने त्यो बिमा कम्पनीले 15 लाखसम्म त त्यसले दिएर त्यही हिसाबले जनतालाई राहत हुन्छ भनेर त्यही हिसाबले
वार्डमा केही क्षति भयो भने त्यसको क्षतिपूर्ति पैसा आउँछ, त्यो पैसा फेरि घर त्यसको घर अनि सजना बन्न राम्रो लाग्छ, धेरै राम्रो कुरा हो।
शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजनाको पहलमा भइरहेको घरको बीमा कार्यक्रम अन्तर्गत बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा सोही अनुसार बीमा दावी गर्न पाइनेछ। यो बीमा कार्यक्रम अन्तर्गत आगलागी, हावाहुरी, चट्याङ, भूकम्प, जमिन खस्ने, भासिने लगायतबाट हुने क्षतिको बीमा गरी जोखिम वहन हुने बताइएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। भारत प्रशासित काश्मीरमा सेना र आतंकवादी समूहबीच गोली हानाहान हुँदा 8 जनाको मृत्यु भएको छ। काश्मीरका प्रहरी महानिरीक्षक विधि कुमार विर्दीले विवादित क्षेत्रमा भएको सुरक्षा कार्यवाहीमा सुरक्षा बलका 2 जवान र 6 जना विद्रोही मारिएका जानकारी दिनुभयो। उहाँले मोडेर ग्राम र फ्रिसल चिन्नीगामका गाउँहरूमा झडप जारी रहेको र हाताहातीको संख्या बढ़न सक्ने बताउनुभयो। इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 26 जनाको मृत्यु भएको छ। सेनाले नुसरत शरणार्थी शिविरमा रहेको एक विद्यालय र घरमा आक्रमण गर्दा सो हाताहाती भएको हो। हमासले इजरायली सेनाको आक्रमणमा परे हिजो 5 जना पत्रकारको मृत्यु भएको जनाएको छ। गत अक्टोबर 7 हमासले इजरायली सीमा प्रवेश गरी करिब 1200 जनाको ज्यान लिएपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म करिब 38,100 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। मारिनेहरूमा धेरैजसो महिला र बालबालिका रहेका छन्।
मंगलबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 व्यवस्था अनुसार महालेखा नियन्त्रक कार्यालय मलेनिका, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ओम प्रसाद रिजालले जानकारी दिनुभयो। उहाँले सोमबार रातिदेखि स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली सिगास एक का लागि बन्द हुने बताउनुभयो। संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले चालू आर्थिक वर्ष 2080-81 बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने उहाँले बताउनुभयो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम 30 आर्थिक वर्ष समाप्त हुन 1 साता अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको काभ्रेपलाञ्चोकको 5 खाल नगरका 4,500 कृषक एकीकृत शत्रुजीव व्यवस्थापन आईपीएम प्रविधिबाट खेती गर्दै आएका छन्। कृषकले जैविक पद्धति सम्बन्धी आईपीएम का चरणबद्ध तालिम लिएपछि सोही अनुसार खेती गर्दै आएका हुन्। कृषकको क्षमता वृद्धि गराउनका साथै रासायनिक विषादी कम गराई स्वच्छ फसल उत्पादन गराउने उद्देश्यले स्थानीय स्तरमा कृषक पाठशाला सञ्चालन गरिएको थियो। तीन वर्ष अघिदेखि सञ्चालित पाठशालाबाट हालसम्म 75 वटा तालिम भइसकेका लभग्रेन नेपालका कार्यकारी प्रमुख नारायण गेवालीले बताउनुभयो। आईपीएम प्रविधि अनुसार उत्पादित तरकारी अर्ग्यानिक हुने प्रमुख गेवालीले बताउनुभयो। उहाँका अनुसार बालीमा शत्रुलाई मार्ने र मित्र जीवलाई बचाउने लगायत जैविक विषादी निर्माण प्रयोग विधि उत्पादित तरकारी लगायत खाद्यान्न अर्ग्यानिक हुने गर्दछ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोर अङ्कको वृद्धि देखिँदा कारोबार रकम 6 अर्ब नागेको छ। नेप्सेका अनुसार आइतबार परिसूचक 21.27%ले 27% बढेर 2140.97 बिन्दुमा कायम भएको हो। आइतबार 325 कम्पनीको 1,40,14,622 किता सेयर 80,838 पटक खरिद बिक्री हुँदा 6,29,31,854 बराबरको कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार। कोशी प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनशीप प्रतियोगिता शनिबार राति झापामा सम्पन्न भएको छ। प्रतियोगितामा झापाका हर्कबहादुर राईले उत्कृष्ट 4 वटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बन्नु भएको छ। प्रतियोगितामा राईले च्याम्पियन बन्दै उपाधि सहित 1,50,000 रूपियाँ र ट्रफी प्राप्त गर्नुभयो। प्रतियोगिताको फर्स्ट रनर अप झापाकै अभिजित राजवंशी हुनुभयो। उहाँले नगद 1,00,000 सहित ट्रफी पाउँदा सेकेण्ड रनर अप मोरङका चंकबहादुर मगरले नगद 50,000 र ट्रफी प्राप्त गर्नुभयो। चौथो स्थानमा 65 केजी तौल समूहका उदयपुरका अमन कुमार शाह रहनुभयो। उहाँले नगद 30,000 पाउँदा पाँचौं स्थानमा 55 केजीका उदयपुरकै अनिश राईले नगद 20,000 प्राप्त गर्नुभयो। प्रदेश सरकारको खेलकुद विकास बोर्डको आयोजना झापा जिल्ला खेलकुद विकास समितिको संयोजन तथा झापा बडी बिल्डिङ तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो। रिभाइभ टेबल टेनिस क्लबका विपुल महर्जन र रवि धाकवाको जोड़ी 5 इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन्। ललितपुरको महालक्ष्मी स्थानस्थित रिभाइभ लिजर पार्कमा आइतबार भएको फाइनल खेलमा विपुल र रविको जोड़ीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोड़ीलाई पराजित गरेका थिए। विजेताले 40,000 रूपियाँ र उपविजेताले 30,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। इन्टरटेनमेन्ट टेबल टेनिस ग्रुपको आयोजनामा भएको उक्त प्रतियोगितामा गोल्ड स्पिन टेबल टेनिस एकाडेमीका सूरज बज्राचार्य र संजय साके तथा स्टाग च्याम्पियनशीप एकाडेमीका सुमन साक्य र सुस्मिता खड्काको जोड़ी तेस्रो भए। तेस्रो हुने जोड़ीले समान 10,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। यस्तै पुरूषमा रिभाइभका एलेक्स महर्जन र महिलामा स्टाग च्याम्पियन्स एकाडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाड़ी घोषित भए। दुवैले जनै 10,000 नगद पुरस्कार प्राप्त गरेका छन्। नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हील चेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। एपीएफ पुरूष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन्। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा कैलालीको अत्तरखेल स्थित बौद्ध इन्टरनेशनल स्कूलको इण्डोर हलमा भएको पुरूष फाइनलमा एपीएफले बागमती प्रदेशलाई 39-20 पराजित गर्यो। गण्डकी प्रदेशले सुदूरपश्चिमलाई 26-16 हराउँदै तेस्रो भयो। यस्तै महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई 15-10 पाखा लगायो। लुम्बिनीले कर्णाली प्रदेशलाई 12-8 पछ्याउँदै तेस्रो बन्यो। विजेतालाई राखेपछि सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोलमा लामा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो। अब मौसम। आगामी 24 घण्टामा देशभर बदलिरही मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 19.7 मिलीमिटर। काठमाडौँको अधिकतम तापक्रम 23.6 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 18.3 मिलीमिटर। पोखराको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 26.1 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 24.4 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 85.5 मिलीमिटर। दिपालको अधिकतम तापक्रम 24.2 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 114.3 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र डुबानमा परि 15 जनाको मृत्यु। बाढ़ी पहिरो प्रभावितको जीवधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। राष्ट्रिय सरकार निर्माणको लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेको आग्रह। लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित। र भारतको कश्मीरमा सेना र आतंककारी समूहबीच गोली हानाहान हुँदा 8 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।